رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ صلاة والسلام علیک یا نبی اللہ وعلى آلك وأصحابك يا نور الله.
امیر علیہ سنت کی بارگاہ میں عرض ہے کہ اگر کوئی اسلامی بھائی کسی شہر سے آئے اور یوں کہے کہ میں فلاں شہر سے تشریف لایا ہوا ہوں تو اس کا اس طرح کہنا کیسا
جائز ہے؟ ناجائز تو نہیں ہے نا. اب یہ کہ وہ بول چال کے حساب سے عاجزی کے الفاظ یہ ہیں کہ میں حاضر ہوا ہوں، اردو بول چال میں حاضر ہوا ہوں، اور دوسرا کہے تو آپ کہاں سے تشریف لائیں، یہ دوسرے کو زیب دیتا، اپنے کو اچھا نہیں لگتا اپنے منہ سے کہ میں تشریف لایا ہوں. اب بولتے ہیں میں تشریف لایا ہوں، میں آپ سے فرما رہا تھا، آپ نے اس دن عرض کیا تھا، یہ بولیاں بول رہی ہے قوم تو لطف اندوز ہوتے ہیں، اور یہ ہم بول بھی رہے ہیں، یہ باتیں بھی گزر گئی ہوں گی.
جی میں ضلع ملتان تحصیل شجاباد نوزہ جہان پور سے آیا ہوں، آپ کی خدمت میں ایک سوال عرض ہے. آپ صلی اللہ علیہ وسلم کی بارگاہ میں ایک صحابی گیا تو اس نے کہا یا رسول اللہ میں جتنی محنت کرتا
ہوں. صحابی گیا؟
جی ہاں.
حاضر ہوئے؟
حاضر ہوا.
حاضر ہوئے
جی. اس نے عرض کیا جی کہ میں جتنی محنت کرتا ہوں تو میں پریشان ہوں، میں کیا کروں. آپ نے فرمایا کہ جاؤ ایک شادی اور کر لو. ایک سال بعد پھر وہ صحابی آپ کی خدمت میں حاضر ہوا تو اس نے کہا کہ ابھی میں کچھ پریشان ہوں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا جاؤ ایک شادی اور کر لو. تین ہو گئیں. ایک سال بعد پھر وہ صحابی پہنچ گیا تو اس نے کہا ابھی میری کچھ پریشانی ہے تو میں کیا کروں. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جاؤ ایک شادی اور کر لو.
جب تک یقینی معلومات نہ ہو نا
جی،
تو سرکار صلی اللہ تعالی علیہ وسلم کی طرف کوئی بات منسوب نہ کی جائے.
چلے حضور ایک چھوٹا سا سوال اور ہے.
اچھا میں تھوڑا آپ میں نے عرض کیا، آپ نے توجہ نہیں فرمائی
جی.
وہ یہ کہ صحابی آیا، صحابی پہنچ گیا، یہ الفاظ ادب کے نہیں ہیں.
صحابی حاضر ہوا جی،
ہوئے
غلطی ہو گئی.
صحابی جب لفظ صحابی کہا نا تو اب یہ کہا جائے صحابی حاضر ہوئے
جی. جی
کیا کہیں گے؟
صحابی حاضر ہوئے.
پہنچ گئے نہیں
جی،
حاضر ہوئے. پہنچ گئے تو ہم جیسے چھوٹوں کے لیے ہوتا ہے کہ یار یہ تو پہنچ گیا ادھر
جی.
میرا سوال یہ تھا کہ جو کپڑا بچ جاتا ہے سوٹ میں سے تھوڑا سا، وہ کیا ہم اپنے پاس رکھ سکتے ہیں یا واپس کرنا ہوتا ہے؟
وہ تھوڑا سا یعنی کتنا؟
سوٹ مکمل کیا نا تو تھوڑا سا پیس جو بچ جاتا ہے.
وہ تھوڑا سا کیا مانا کیا؟
مثال آدھا میٹر یا پونا میٹر.
اگر آپ اگر جس نے سلوایا اس کو دیں تو کیا وہ ناراض ہوگا کہ اس کو پھینک، مجھے کیا پکڑا دیا؟
اگر وہ جو مانگ لیتے ہیں وہ تو میں دے دیتا ہوں، جو نہیں مانگتے وہ خود رکھ لیتا ہوں.
اگر اس کو بتایا جائے کہ یہ پونا میٹر تو ڈر ڈر کے آپ نے کہا ہے، سوا میٹر بھی کبھی بچ جاتا ہوگا؟
نہیں اتنا نہیں بچتا.
اچھا تو یہ پونا میٹر یا آدھا میٹر بچ گیا ہے، اگر آپ اس گاہک کو بتائیں، مانگے نہیں بتائیں کہ یہ آدھا میٹر پیس بچا ہوا ہے، کیا کرنا ہے اس کو، آپ کو چاہیے تو یہ آپ کو کیا لگتا ہے کہ یہ کیا بولے گا؟
نہیں جو مجھ سے مانگ لیتے ہیں.
مانگا نہیں، سمجھو کہ مانگا نہیں، آپ نے کہا کہ میرے پاس آدھا میٹر یا پون میٹر آپ کے اس سے بچ گیا ہے، گاہک سے آپ کہیں تو وہ کیا کہے گا؟ آپ کا اندازہ کیا ہے؟
اندازہ تو یہی ہے کہ وہ مانگ لے گا.
دے دو مجھے، ہے نا. اس کا مطلب ہے کہ نیت میں کس کے خطرہ ہے؟ ماسٹر صاحب کی خطرہ ہے نیت
میں. گناہ ہوگا کہ نہیں ہوگا؟
ماسٹر صاحب اپنے دل سے پوچھے.
ठीक सर,
कि तरकीब से उसका कपड़ा, अब मैं बोलूं आप बोलेंगे रख लेता हूं, मैं बोलूंगा दबा लेता हूं, कि तरकीब से दबा ले और फिर पूछ रहे कि गुनाह तो नहीं मिलेगा।
मेरी अम्मी अब्बू के लिए मगफरत की दुआ फरमा दीजिएगा,
अल्लाह इनकी बेहिसाब मगफरत फरमाए। तो बेटा ये कह, देखो मैं आपको बताऊं, उर्फ होता ना उर्फ, जितनी टुकड़ों का छोटे छोटे जो चींदड़ियां निकलती हैं, अब तो ये भी बिकती हैं, लेकिन ये चींदड़ियां ये लेते नहीं है ग्राहक, उर्फ मेरे ख्याल में इसी पर है, ये लेते नहीं है। तो अगर इस पर वाकई उर्फ है कि ये छोटी छोटी चींदड़ियां नहीं लेते, तो ये तो चलो इसको पूछे बगैर रख लिया, लेकिन ये पीस जो बचते हैं ना, जैसे आप खुद फरमा रहे हैं इनको पता चलेगा तो मांग लेंगे कि मुझे दे दो, तो ये इनको देने के होते हैं कि ये इनके मालिक होते हैं और पल्ले से अपने को उजरत तो दे ही रहे होते हैं, तो जितना बच गया ना ये उनका होता है, आधा गज आधा मीटर पौन मीटर जो बच गया दे दिया जाए। यहां तक क्या करो, चिंदड़ियां भी मांगे ना तो वो भी दे दी जाए। अब जैसे कि आपने बकरीद में अगर नोट किया हो, बकरीद में या अगर कोई अपने तौर पर बकरा कटवाए शादी के मौके पर, अकीके के मौके पर, खतना के मौके पर, तो ये जो छिछड़े निकालते हैं ना, इसमें भी लंबा पानी जैसे होता ना, लंबा हाथ मारेंगे, छिछड़ा छीलते हुए कुछ बूटी निकाल लेंगे, चर्बी को छिछड़े में डाल देंगे, फिर ये बोलेंगे अगर थोड़ा शरीफ बनना होगा ना इसको, तो बोलेंगे ये छिछड़े क्या करूं, तो वो आदमी को फेंक दो, ये अपनी टोकरी में फेंक देगा और ये छिछड़े में ये बूटियां छिछड़े के साथ ले लेते हैं। तो इस तरह मेरा गुमान है कि जो खाइन किस्म के टेलर मास्टर होते होंगे ना, तो वो उनको पता होगा कि अगर मैं इधर से पीस काटूंगा ना तो ये पौन गज का पौन मीटर का पीस निकल आएगा और बाकी मैं इसका जो भी सूट बनाना वो बन जाएगा, लेकिन ये पौन गज नहीं निकालता होगा, जबकि पता है कि ये लेगा तो क्या इधर से थोड़ा कट मारता होगा, थोड़ा उधर से कट मारता होगा, ताकि ये छोटे छोटे पीस बच जाए और वो ना ले, और ये फिर ये छोटे पीस भी बिक जाते हैं, छोटे पीस में टोपियां बनेंगी, बाबा सूट बनते हैं इनके, ये बचे हुए आध गज पौन गज के जो होते हैं इनमें, और मुख्तलिफ काम भी, कोई चींदड़ियां होती है भी साफी सूफी में साफ सफाई में काम आती है, तो हर चीज जो है ना ये आजकल बिकती है हमारे यहाँ। तो ये लंबा हाथ भी मारेंगे ना कि इधर से थोड़ा काटा उधर से थोड़ा काटा था कि ये चलो चिंदड़ियों की सूरत में ही बच जाएगा तो वजन में हमारा बिक जाएगा, तो ये भी खयानत है। जो मतलब यानी कि उसूल है कि जिससे आप उसके माल बचा सकते हैं, तो उसको भी ना मिले और आपको भी थोड़ा सा मिले, उसका बड़ा नुकसान हो और आपको थोड़ा सा नफा हो, ये एक मोमिन की खैर ख्वाही नहीं है, बल्कि खैर ख्वाही यही है कि ज्यादा से ज्यादा बचा कर उसको दिया जाए, जबकि वो बचाने की सूरत बनती हो और सूट में कोई नक्स या खामी ना पैदा होती हो, नियत साफ मंजिल आसान, सवाब मिलेगा इस पर, और इंशाल्लाह आपके पास ग्राहक बढ़ेंगे कि यार ये दर्जी यार बड़ा अच्छा है, मैंने इतना ही कपड़ा दूसरों को दिया तो इन्होंने एक टुकड़ा भी मुझे नहीं दिया छोटा सा, और इसने पौन मीटर मुझे बचा कर दे दिया और सूट भी सही बना हुआ है, तो वो ग्राहक आपके पास आएगा चार आदमियों के सामने आपकी तारीफ करेगा कि यार ये ऑनेस्ट है, ईमानदार आदमी है, तो यूं आपकी रोजी में ऑटोमेटिक इजाफा हो जाएगा और गुनाह से भी बचत के सामान होंगे। असल वो नीयत खराब है, फिर रोते भी रहते हैं, बहुत कमाते हैं फिर रोते हैं, पूरा नहीं होता, बरकत नहीं है, बरकत नहीं है, अब ये जो उल्टी सीधी हरकत करते तो बरकत कहां आएगी, ये बच्चा बीमार हो गया तो बाप बीमार हो गया, खुद बीमार हो गया, इसमें अलग चला जाता है इस तरह का, फिर थोड़ा बहुत बच गया तो वो इकट्ठा वो डाकू आकर झाड़ू निकाल लेता है, ले जाता है, इसलिए वो हलाल कमाए भले थोड़ा मिले, हक हलाल कमाए इंशाल्लाह उसी में बरकत होगी और मदीना मदीना होगा इंशाल्लाह। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद।
प्यारे बापा जान, एक इस्लाम भाई का सवाल है, वो कहते हैं कि मैं शादीशुदा हूं और ज्वाइंट फैमिली है, और ये है कि महाना में खर्चा अपने वालिदैन को देता हूं, दूसरी तरफ मेरे ऊपर कुर्बानी वाजिब नहीं है, मेरी जोजा पर कुर्बानी वाजिब है। अब हुआ यूं कि जो कुर्बानी का महीना था उसमें मैंने जोजा की तरफ से कुर्बानी की और घर वालों को खर्चा नहीं दिया। इस पर वाले साहब नाराज भी हुए, तो इनका इस तरह करना कैसा है?
अगर जोजा पर कुर्बानी वाजिब थी तो जोजा के पैसों से कुर्बानी होनी चाहिए। बाप बाप का घर है, बाप भत्ता पानी रोकेंगे तो नाराज तो होंगे ना।
जोजा के पास पैसे नहीं है
और कुर्बानी वाजिब है,
कुर्बानी उन पर वाजिब है।
सोना होगा, गोल्ड
जी,
तो गोल्ड का एक टुकड़ा तोड़ देती, बेच देती। नहीं मतलब आप देखो ना, ये तो कोई भी सुनेगा तो बोलेगा यार इन्हें के मतलब फिर जन्म मुरीद किसको बोलते हैं, ऐसा होगा। इसने गलत किया ना, बाप का दिल दुखाया ना।
अगर ये जोजा की तरफ से कुर्बानी नहीं करता तो ये गुनाहगार नहीं होगा
ना? ना, जब वाजिब औरत पर बीवी पर है तो मियां ठीक पकड़ गयो। बाप को बहरहाल राजी कर ले और डबल दे दे, यही समझ में आता है, ये मशवरा है। लेकिन माँ बाप बोले ना कि मुझे सब दे दे, सादत मंदी यही है कि दे दे। माँ बाप बोले वो वाजिब होना ना होना उसकी अपनी सूरत है, लेकिन जनरल बात करता हूँ कि माँ बाप माँ बाप है। लेकिन बीवी की अख्तलफी भी नहीं होनी चाहिए इस देने में।
मेरा नाम रहील आजम है, मैं शोभा सलाब आए फनकार के साथ 3 रोजा जमाग में आया था इधर, और मैं अपने सिंगिंग शोभा से तौबा करना चाहता हूँ।
सुभान अल्लाह।
और मैं तकरीबन 3 साल से लाहौर में, फैसलाबाद से ताल्लुका मेरा लाहौर में शोबे में था, और मैं अब तौबा करना चाहता हूँ।
अच्छा, कर लीजिए तौबा अल्लाह का,
और अल्लाह से मैं तौबा करता हूँ कि मैं इस काम में दोबारा नहीं जाऊँगा।
इंशाल्लाह
मेरे लिए दुआ कर दीजिए।
माशाल्लाह, अल्लाह आपको इस तौबा पर साबित कदम ही नसीब फरमा।
आमीन।
अगर आपके कोई इस तरह के जैसे कि अब क्लिप वगैरह हो या गाने गाते थे तो इस तरह का जो भी हो तो इसका आप ये बोल दें, अगर ऐसा है तो, नहीं है तो जरूरत नहीं है। ये सबके नहीं होते, ये बाजों के होते हैं बाजों के नहीं होते, तो ये भी बोल दें कि अगर मेरे किसी के पास इस तरह के गाने बाजे या कोई क्लिप हैं तो वो सब इसको डिलीट कर दें, खत्म कर दें
जी,
ये कि मैंने तौबा कर ली है,
मैं अपने इस काम से तौबा करता हूँ, और किसी के पास मेरा गाना वगैरह है वो डिलीट कर दे, और इंशाल्लाह दोबारा मैं इस काम में नहीं जाऊंगा
इंशाल्लाह,
और अल्लाह से मैं सच्ची तौबा करता हूँ। और मैं आपसे इमामा बनवाना चाहता था, पर एक लेके आया था मैं,
ऐसी जल्दी भी क्या आज की रात है, दाढ़ी बढ़ाने की नियत कर लीजिए, एक मुट्ठी पूरी
जी
दाढ़ी इंशाल्लाह।
इंशाल्लाह मैं मामा लेकर आया था।
माशाल्लाह,
बड़ी ख्वाहिश के साथ लेकर आया था बनवाने।
चलो तो ये जब अभी मुलाकात शुरू होगी ना, उसमें आप इमामा साथ ले लीजिए। माशाल्लाह, बहुत बहुत मुबारक।
एक सवाल था मेरा, अगर एक शोभा छोड़ते हैं इसमें कारोबार नहीं मिलता बाद में इसके वाले से कुछ?
अब ये कह देखो ना, इम्तिहान भी हो सकता है
जी,
और इम्तिहान होता ही आजमाइश वाला है, इसमें बंदा हिम्मत हारे और फिर खुदा ना करे कि उस तरफ रुख करे तो ये तो इम्तिहान में फेल हो गया
जी,
है ना। इमाम अली मकाम अगर यजीद पलीद पर हाथ रख देते, बैत कर लेते तो दुनियावी तौर पर तो हो सकता है कि माला माल कर देता हो, लेकिन आपने अल्लाह की खातिर राहत दुनिया के मुंह पर ठोकर मार दी ना, और अपने नाना जान सल्लल्लाहु तआला अलैहि वसल्लम के दीन की सुरखरुई पर हाथ रखा इन्होंने, तो आजमाइश तो आई ना इनके सामने, इनके बच्चों के लाशें तड़पाए गए और किस तरह भूख प्यास इनके साथ, मतलब भूखा प्यासा रखा गया, कितना जुल्म किया गया इनको, लेकिन इन्होंने बर्दाश्त किया। तो ये इम्तिहान आपके साथ तो नहीं आना, हमारे साथ हमारी इतनी बड़ी किस्मत का है कि हमको इस तरह का कोई इम्तिहान आए, हमको तो फुड़िया होती है तो बेसब्री हो जाती है, और इन हजरात ने तो मतलब कितने जख्म खाए, तो इसलिए वो अल्लाह ना करे कोई ऐसी 19-20 होता भी है माली एतबार से रोजगार के एतबार से, तो बेटे पीछे नहीं हटना है, अल्लाह ताला ने जब तक जिंदा रखना मुकद्दर फरमाया वो रोजी अता फरमाएगा
इंशाल्लाह,
है ना। तो इम्तिहान है बस, हलाल रोजी के लिए आप कोशिश जारी रखें, अल्लाह करीम अता कर देगा।
ये गानों से आने वाला पैसा जायज है क्या ना जायज है?
وہ تو حرام ہے.
حرام ہے.
گانے کی رقم جو ہے اس کے تعلق سے فتح و رضویہ جلد 23 ولیوم 23 اس پہ جو مال رشوت یا تغنی یا چوری سے حاصل کیا, تغنی منے یہ گانا, تو گانے باجوں سے یعنی گانے کے ذریعے حاصل کیا, اس پر فرض ہے کہ جس جس سے لیا ان پر واپس کر دے, وہ نہ رہے ہوں تو ان کے ورثہ کو دے, پتہ نہ چلے تو فقیروں پر تصدق کرے, یعنی فقیروں کو خیرات کر دے جو شرعاً فقیر ہوں. خرید و فروخت کسی کام میں اس مال کا لگانا حرام قطعی ہے, بغیر صورت مذکورہ نے جو طریقہ بتایا گیا اس کوئی طریقہ اس کے وبال سے سبک دوشی کا نہیں, جان چھوٹ نہیں سکتی. تو یہ تغنی یعنی گانوں کے ذریعے حاصل کیا ہوا مال اور چوری کا مال اور رشوت کا مال, یہ ایک ہی لائن میں یہ کہ یہ تینوں مال ایسے ہیں کہ جن پر قبضہ ثابت ہی نہیں ہوتا, یہ قطعی حرام ہے. یہ نفس پر بہت گرا گزرے گا کیونکہ وہ یار یہ کیسے ہوگا. تو بہرحال یہ کہ مسئلہ یہی ہے, اللہ توبہ پر ثابت قدمی نصیب فرمائے, آئندہ اس کی قریب جانا نہیں ہے.
وہ فقیروں کو مال دینا نیکی کا کام آتا ہے اور یہ پیسہ حرام کا ہے.
صحیح فرمایا آپ نے, ثواب کی نیت نہ کرے بلکہ یہ مال دیتے وقت اس کو جس کا ہے اس کو ثواب پہنچے, یہ اس کی طرف سے یہ خیرات کرنا ہے. یہ اسی صورت میں جبکہ مالک نہ ملے, یا مالک فوت ہو گیا اس کے وارث ہیں تو ان کو دے دے, یا پتہ ہی نہیں کہ کس کا ہے کس سے لیا تو جتنوں کا پتہ ہے اتنوں کو دے دے, باقی جن کا کچھ پتہ نہیں چلتا تو وہ خیرات کرنا ہے اپنے ثواب کی نیت سے نہیں. دیکھو اگر نیت صاف ہے نا منزل کہیں نہیں جاتی,
انشاءاللہ
منزل ملے گی. پر رب کو راضی کرنا ہے, نفس کی ہیلے بازیوں میں نہیں آنا کہ مجبوری ہے جی آئندہ خیال رکھیں گے غلطی ہو گئی اللہ معاف کرے گا, اس طرح وہ اپنے آپ کو دھوکہ نہیں دینا ہے.
میں توبہ کرتا ہوں اگر میں نے سب سے کہا کہ میرے گانے ڈیلیٹ کر دو, اگر کسی کے پاس کوئی پڑا ہو کہیں چلے اس کا گناہ مجھے بعد میں ملے گا؟
اگر آپ نے پروپر اعلان کر دیا, اچھا اب اعلان تو کر دیا آپ نے, اور جن جن کو پتا ہے, جن جن کو آپ کا پتا ہے کہ اس کے بعد میرے گانے ہیں, تو اس سے کانٹیکٹ بھی کرنا ہوگا کہ بھائی میں نے توبہ کر دیا, آپ اس کو مہربانی کر کے ڈیلیٹ کر دیں. اب وہ جھوٹ بولتا ہے کہ میں نے ہاں ڈیلیٹ کر دیا مگر نہیں کیا یا کچھ بھی, اگر وہ آگے کرتا ہے اب اس کا ذمہ دار وہ ہے, جبکہ آپ نے صحیح معنوں میں اس کو اس انداز میں سمجھا کہ دیکھو میں نے توبہ کی, میں مذاق نہیں کر رہا, آپ سے ہاتھ جوڑتا ہوں مہربانی کر کے آپ اس کو ڈیلیٹ کر دیں, یہ گناہ کا کام ہے. اور اس طرح آپ جب اس کا ذہن بنائیں گے نا تو بات بنے گی نا.
اگر گانے میں کفیہ کلمات نہیں ہے اس کو منہ میں گنگنانا جائز ہے کہ نہ جائز ہے؟ میوزک کے بغیر صرف ہم منہ میں گنگنانا, اس میں کفریہ کلمات کوئی نہیں ہے.
کفریہ کلمات کے علاوہ واہیات اس میں کافی ہوتی ہے
جی,
گندے گندے عشقیا فستیا گانے. تو جب یہ کہ جس کے گھر نہیں جانا اس کا پتہ کیا پوچھنا تھا, جب یہ اس کو چھوڑ دیا تھا, چھوڑ دیا گلا اس کی جگہ ناتے گنگناؤ نا یار,
ناتے انشاءاللہ.
اگر حقوق اللہ کے درمیان حقوق العباد آڑے آئے تو کس کو ترک کیا جائے؟
لفظ آڑے واپس لے لیجیے, نہیں بن رہی
لیا,
نہ حقوق اللہ تلف کرنے نہ حقوق العباد تلف کرنے. تو اب جو حقوق العباد تلف کرتے ہیں نا اس میں حقوق اللہ بھی شامل ہوتے ہیں, جیسے کہ کسی کو مارا تو نہ حق مارا, یہ بندے کا حق تلف کیا اور اللہ کا بھی حق تلف کیا, کہ اللہ نے بھی تو منع فرمایا ظلم کرنے سے, تو اللہ کی بارگاہ میں توبہ کرے اس سے معافی مانگے اس کو بھی راضی کرے.
میرا کام پبلک ڈیلنگ کا ہے تو اس میں ظہر کی نماز قضا ہو جاتی ہے, عوام بہت ہوتی ہے تو جس کی وجہ سے ظہر کی جماعت قضا ہو جاتی ہے, نماز پڑھ لیتا ہوں میں لیکن جماعت قضا ہو جاتی ہے.
پبلک ڈیلنگ سے کیا آپ کی
نادرا میں ہوں,
شناختی کارڈ
شناختی کارڈ وغیرہ؟
جی جی,
تو یہ تو آپ کی ایک دنیاوی ڈیوٹی ہے, نوکری ہے آپ کی؟
جی جی.
تو تو اس میں جماعت ترک کرنا تو جائز نہیں ہے، یہ ایسا عذر نہیں ہے. تو یوں تو دکاندار بولے گا میرے ابھی گاہک بہت ہوتے ہیں، اور یہ حق تلفی بھی نہیں ہے بندے کی.
اب سوال یہاں یہ ذہن میں آ رہا ہے، ایسا کون سا حق کے عبد ہے کہ وہ بندے کا حق تو ہے مگر اس کو اگر میں اس بندے کا حق ادا کرتا ہوں تو حق اللہ تلف ہو، یہ کیسے ہو سکتا ہے؟ کیونکہ جس اگر بندے کا حق ادا کر رہے ہیں اور یہ اللہ ہی کی طرف سے ہے کہ بندوں کا حق، یہ بندوں کے حقوق ہیں، تو بندوں کے ان حقوق کو ادا کرنے میں جن حقوق کی ادائیگی کا اللہ نے حکم دیا ہے تو اس میں حق اللہ تو ادا ہوگا نہ کہ تلف ہوگا.
جبکہ شرعاً وہ حق العبد بنتا ہے، بارہ ایسا ہوتا ہے حق العبد بنتا نہیں ہے. اب جیسے یہ کہہ رہے کہ میں نماز پڑھوں تو حق العبد تلف ہوگا، یہ تلف نہیں ہو رہا، بندے کا حق بنتا ہی نہیں ہے.
باپا جان سے جماعت جو ہے نا وہ قضا ہو جاتی ہے،
جماعت قضا ہوتی ہے، اس کو قضا نہیں کہتے، جماعت چھوٹ
جاتی ہے.
ہاں تو جماعت جبکہ شرائط پورے ہیں، جماعت واجب ہو رہی ہے صرف اس وجہ سے کہ لوگوں کی لائن لگی ہوئی ہے اور جماعت آپ نے ترک کر دی، تو یہ بھی گناہ ہے، اس میں بندے کا حق تلف نہیں ہو رہا. بلکہ نماز کے لیے جائیں گے تو جو سلجھے ہوئے لوگ ہوں گے وہ اچھی نظر سے دیکھیں گے کہ یہ بہت صحیح آدمی ہے، نماز پڑھتا ہے
ماشاءاللہ.
تو اب سے انشاءاللہ نماز کی جماعت نہیں ترک کرنی انشاءاللہ.
جب چاند گرہن ہوتی ہے اور جس کے پیٹ میں بچہ ہوتا ہے، جو پریگنٹ اسلامی بہن یا مائیں ہوتے ہیں، وہ جب چاند گرہن ہوتا ہے تو رات کو نہیں سوتے جب تک چاند گرہن ختم نہ ہو جائے. تو جب ہم نے ان سے پوچھا کہ آپ کیا کرتے، اس نے بولا کہ نہیں ہمیں جو ہے نا ہمیں بڑے اور جو بڑے لوگ ہوتے ہیں وہ ہمیں کہتے ہیں کہ اگر جس کے پیٹ میں بچہ ہوتا ہے، اگر چاند گرہن ہوا تو اس کا چاند گرہن بچے کے پیٹ میں اندر پر اس کا اظہار ہوتا ہے. کیسے؟ کوئی لوڑا ہوتا ہے، کوئی لنگڑا ہوتا ہے، کس کے کوئی عیبدار ہوتا ہے، یوں ہوتا ہے. تو ہم نے ان کو بتایا کہ نہیں ایسی بات نہیں، کیونکہ اللہ تبارک و تعالی رحیم و کریم ہے، وہ چاند گرہن ہوتا ہے تو اپنے حساب سے ہوتا ہے، اللہ اپنی قدرت ہمیں دکھاتا ہے اور اس کا اثر اس بچے پر نہیں ہوتا. تو برائے مہربانی، کیونکہ ساری کے ساری ہمارے دیار اسلامی بہنیں اور مائیں جو ہے نا وہ تقریباً اس رات کو نیند نہیں کرتی، اس ڈر کے مارے ڈری ہوئی ہوتی ہیں، جو بھی جس کے پیٹ میں بچہ ہوتا ہے. تو کیا یہ درست ہے کہ نہیں، آپ ہمیں رہنمائی فرمائی دیجیے.
سندھی مانو، آپ نے جو جواب دیا تھا اس کا، چاند گرہن سے کچھ نہیں ہوتا، وہ آپ کا جواب صحیح ہے.
جی حضور، حضور ہماری زبان میں وہ تاثیر ہے نہیں، کیونکہ کوئی سمجھتا نہیں. آپ اللہ کے نیک ولی ہیں،
استغفر اللہ. تو آپ میری سنے گا کون؟ میری سنے گا کون؟ یہ جب چاند گرہن ہوا تھا نا پچھلے دنوں، تو میں نے سوشل میڈیا میں ایک پیغام جاری کیا تھا، اس میں یہ باتیں کی تو تھی میں نے. تب سوشل میڈیا جو ہے نا اس وقت چینلز کی دنیا کو پیچھے چھوڑ گیا، سوشل میڈیا زیادہ مطلب ہے کہ پاورفل ہو گیا ہے.
جی حضور، حضور ہمارے سندھ میں، سندھ میں ہوتا ہے تو سندھ میں اگر ہو جائے تو آپ کی مہربانی ہوگی، کیونکہ بہت سارے ساری جو اسلامی بہنیں سندھی ہیں نا وہ رات کو نیند نہیں کرتے ڈر کے مارے.
سوشل میڈیا کا ہمارا نظام ہے نا وہ دنیا بھر کے لیے، جس میں سندھ بھی شامل ہے.
سر آپ سندھ میں تشریف لے کے آئے تو ہمارے آنکھوں پر
سندھ آ جاؤں میں.
جی حضور، حضور چوک میرے سسٹر اس کی ایج جو 9-10 سال کم و بیش اس کی ایج ہے، تو اسے کو جناز مسلط ہو گیا تھا، کیونکہ میرا باپ جو ہے نا وہ سورۃ یاسین کا پڑھنے والا تھا، دم کرنے والا تھا، تو اس نے ایک بچے پر دم کیا ہوا تھا، تو اسی کے بدلے میں وہ جن ہم سے بدلہ لینے کے لیے واپس آ گیا. میری سسٹر کو بہت تکلیف ہوئی، بہت جنات کی تکلیف ہوئی. 2 مہینے کے بعد جنات کا ظہور ہوا، اس نے بات کرنا شروع کی، بولنا شروع کیا، جن اس نے بتایا کہ میں اس وجہ سے آپ کے سسٹر کو میں نے پکڑا ہوا ہے، مسلط کیا ہوا ہے. تو میں مختلف عاملوں سے تعویذات لے کے آیا تھا، لیکن فرق کوئی نہیں ہوا، کچھ بھی فرق نہیں ہوا. پھر بعد میں ہمارے قریبی ہیں سکرنڈ مورو، وہیں سے دعوت اسلامی کے تعویذ لے کے آیا، کچھ فرق ہوا پر زیادہ تر نہیں ہوا تھا. بعد میں ہوا ایسا کہ جن نے بہت تکلیفی دی، جن نے مجھے بتایا کہ میں اسے آپ کے بیٹی کو، اسے آپ کے سسٹر کو میں جو نا مار دوں گا، چھوڑوں گا نہیں. تو میں نے اسے بتایا کہ میرے بھی مرشد کریم ہیں، ایسے ہم بھی نہیں ہیں کہ آپ بس اسی طرح اس کو مار دو، ایسا ہو نہیں سکتا، کیونکہ اگر آپ ہیں تو ہمارے بھی مرشد ہیں، ہمارے بھی جو ہے نا وہ بیٹھی ہوئے، ہم انہیں کو جا کے التجا کرتے عرض کرتے ہیں. اسی کے بعد جن نے بہت تکلیف دی، اتنی شدید تکلیف دی کو بچھو سے میرے سسٹر کو کاٹا، ایک بچھو بن کے سسٹر نے بتایا کہ بچھو مجھے کاٹتا ہے، کہیں پاؤں میں، کہیں زبان میں، کہیں کس طرف درد درد ہوتا ہے. پھر 3-4 دن تک بے ہوش رہتی ہے، اس کے بعد میرے سسٹر کو ہوش آ جاتا تھا. आखिरी दिन हुआ ऐसा कि मेरे सिस्टर को जो है ना इस पसली में बहुत दर्द हुआ, इतना शदीद दर्द हुआ जिससे कि ऊंट रोता है, ऊंट आवाज निकाल, इस तरह से मेरी सिस्टर जो है ना वो आवाज निकाल रही थी। तो मैं शदीद परेशान था, रो रहा था। उसी दौरान मैंने वजू किया, दो रकत नफिल नमाज पढ़ के मैंने आपके सामने आपकी तरफ मुंह करके झोली फैलाई और आपको दामन फैला के अर्ज किया कि हुजूर पहुंचिए, ये बच्ची आप ही की मुरीदी नहीं है, आप ही के गुलाम है, हम भी आपके गुलाम है, मेहरबानी कीजिए पहुंचे, इस बच्ची को बचाइए। दो सेकंड या दो मिनट के कमोवेश के बाद वो जिन जहर हुआ और उसने कहा कि अपने मुर्शिद को जाके अर्ज कीजिए कि मेहरबानी करके अब मुझे तकलीफ ना दे, मेरे बच्चों को जाके जलाने आया है आपका मुर्शिद इलियास कादरी जलाने आया है। तो हुजूर मैंने जिनको कहा कि नहीं ऐसा नहीं होगा क्योंकि वो कराची में है, अब मैं उसे किससे, उसने बोला जिससे आपने उसको वहां बुलाया है ऐसे वैसे पे मुर्शिद को अर्ज कीजिए कि बड़ा मेहरबानी मेरे बच्चों को ना जला, मैं जो है ना आपके सिस्टर को छोड़ के जा रहा हूँ, को होगा आप। मैंने उससे बताया कि नहीं आप पहले भी झूठ बोल चुके हैं, इस तरह से झूठ बोलते। उसने बोला कि नहीं आज के बाद मैं कभी भी नहीं आऊंगा। हुजूर उसने बताया कि आपके सिस्टर को जो ना दर्द मैंने नहीं दिया था, चलो ठीक है अगर मानते हैं मैंने दिया था तो इस दर्द को आपके मुर्शिद इलियास कादरी ने इसको अपनी करामात से दर्द को खत्म कर दिया, अब आपके सिस्टर बिल्कुल ठीक है और मैं अपने जो है ना बच्चे ये आपका शेयर छोड़ के चला जा रहा हूँ को औकाफ। उससे अब कमोबेश एक साल गुजर चुका है, फिर जिन वापस नहीं आया, जिन चला गए हुजूर मुर्शिद। मुर्शिद आपकी लाख लाख एहसान, आपके लाख लाख करम नवाजी है कि आपने आके हमारी मदद की और हम आपके बिल्कुल गुलाम हैं, आपने उस जिन से हमारी जान बचाई और आपके बारगाह में एक अर्ज है कि आइंदा जिन से मेहरबानी करके आइंदा इस जिन को रोक दीजिए कि हमें तकलीफ ना दे। कभी कभी मेरे सिस्टर को आके ख्वाब में उसी को डराता है, ख्वाब में कुछ ऐसी तकलीफ दे देता है। हुजूर आपके पास मैं आपको इल्तिजा करता हूँ कि जिन्ना से हमारे आइंदा जान छुड़वा दीजिए। जज़ाकअल्लाहु खैर, अल्लाह आपके आपके ऊपर रहमत करो, रहमत अदा फरमाएगा। हुजूर एक अर्ज है मेरे, हाथ जोड़ के जैसे जिन्ना से आपने हमारी जान छुड़वाई, आपने करम नवाजी की, इस दिल पर भी नजर डाल दीजिए, ये दिल भी मदीना मदीना बन जाए। हुजूर इस दिल पर नजर कीजिए।
मैंने कुछ भी नहीं किया, मुझे तो आप बता रहे हैं, वरना मुझे तो कम से कम पता होता ना कि मैंने जाके आपके जिन को भगाया था। आप बोलते हैं वल्लाह बेहतर जाने है।
हुजूर में अल्लाह
हम सबकी बेहिसाब मगफिरत करे, हमको नेक बनाए।
सरसब्ज इस गुल